जसले यो प्रश्नहरू हेर्छ अनि पछि जाँच हुनेछ. पछि भन्नाले यो चिन्ता त होइन, तर पछि. अब हामी रोमी 15 अध्यायमा चाहिँ हामीले ख्रिस्टलाई हेर्दै थियौँ, कसरी ख्रिस्टले आफूलाई खुसी पार्नु भएन, त्यसैले हामीले पनि आफूलाई खुसी पार्नु हुँदैन भनेर हामीले हेर्दै थियौँ. अनि कसरी प्रभु येशूले चाहिँ आफूलाई ठुलो कष्ट, ठुलो दुःख, ठुलो निन्दाहरू सहेर प्रभु येशू यो संसारमा पिताको इच्छा पूरा गर्नुभयो हेर्दै थियौँ. त्यसैले हामी पनि जो उहाँद्वारा पठाइएकाहरूको जिम्मेवारीमा हामीलाई यही अर्थी दिएको छ. अनि प्रभु येशू ख्रीष्टले कहिले पनि आफ्नै भलाइ खोज्नु भएन. सारा संसारलाई यो कुरा थाहा छ. एकचोटि म सर्दीमा माओवादीको द्वन्द्व चलिरहेको बेलामा चाहिँ एकजना माओवादीमा हिँडेको भाइले चाहिँ सोध्नुभयो मलाई, यो क्रिस्चियन धर्म भनेको त राजनीति हो भनेर हामीलाई सिकाएको छ, अनि यो चाहिँ साम्राज्यवादी हो भनेर सिकाएको छ भनेर भने. अनि मैले भने प्रभु येशू ख्रीष्ट चाहिँ स्वर्ग छोडेर आउनुभयो, यो संसारमा आउनुभयो, उहाँले सब दुःखहरू भोग्नुभयो, अनि उहाँले मानिसबाट चाहिँ घृणा निन्दाहरू पाउनुभयो, अझ हाम्रो पापहरू बोक्न आउनुभएको थियो, उहाँ मर्नुभयो, अनि उहाँले निस्वार्थ रूपमा आफ्नो जीवन दिनुभएको छ हाम्रो लागि. राजनीतिमा त स्वार्थ हुन्छ, उहाँमा के स्वार्थ छ भनेर मैले प्रश्न गरेँ, अनि त्यही टुङ्गिया थियो हाम्रो त्यो सवालको कुरा चाहिँ. त्यसैले प्रभु येशू ख्रीष्टको निस्वार्थ जीवन, उहाँले कुनै भलाइ आफ्नै खोज्नु भएन. एकजनाले यहाँ लेखेको छ, अनि येशूले तिनलाई भन्नुभयो, स्यालहरूका ओडार र आकाशका चराहरूका गुण छन्, प्रभु येशूले भन्नुभएको, तर मानिसका पुत्रको शिर राख्ने ठाउँ धरि छैन. यो चाहिँ मत्ती 8:20. तर पनि बिहानको सबेरदेखि रातको अबेरसम्म, अनि कतिपल्ट ढिलो रातिसम्म पनि उहाँको पुरै जीवन अर्काको सेवा गर्नमा व्यस्त हुन्थ्यो. त्यो बयान हामीले चाहिँ मत्ती, मर्कुस, लुका, योहन्नामा पाउँछौँ. दिनभरि नै उहाँ चाहिँ आफ्नो लागि केही पनि गरिरहनु भएको थिएन, तर अर्काको सेवा गरिरहनु भएको थियो. निरन्तर भिडहरू उहाँलाई खोजिरहन्थे, अनि उहाँबाट चाहिँ चाहिरहन्थे, उहाँको समय उनीहरू चाहिरहन्थे, उहाँको प्रेम उनीहरू चाहिरहन्थे, उहाँको शिक्षा चाहिरहन्थे, उहाँबाट निको हुन चाहन्थे, उहाँको वचनहरू सुन्न चाहन्थे, निरन्तर उहाँबाट चाहिँ चाहिरहन्थे. अनि मानिसहरूले यहाँ यस्तो तरिकाले भिड झुम्मिएकोबाट के देखिन्छ भने उनीहरूलाई पुरा निश्चित थियो कि यो व्यक्ति निस्वार्थ हुनेछ, स्वार्थको एक छेउ पनि छैन भन्ने कुरामा उनीहरू भरोसा गर्न सक्थे भन्ने कुराको सुन्दर प्रमाण त्यो थियो. प्रभु येशू चाहिँ यसरी हिँड्नु भयो. त्यसैले हाम्रो यो रोमी 14 अस्ति सुरु गरेको खण्ड यो रोमी 15:3 आएर चाहिँ लाई एउटै शीर्षकमा राख्न सकिन्छ. यो चाहिँ प्रेमको व्यवस्था हो, प्रेम अनुसार हिँड्नु चाहिँ यो हो. त्यसैले आफूलाई सोच्नुहोस्, म चाहिँ कसरी अर्कालाई ठेस नखाइकन हिँड्ने, त्यो जहिले पनि सोचिराख्नुहोस्. अनि तपाईँ यस विषयमा चाहिँ तपाईँलाई सहायता चाहिन्छ भने एउटा सानो पुस्तिका छ हामीसँग, मैले यहाँ ल्याउनु बिर्सेछु, त्यहाँ पछाडि छ होला, पहिला पनि उल्लेख गरेको छु, यो 67 जाँचहरू भन्ने, मार्गदर्शनका 67 जाँचहरू, म यो गरौँ कि नगरौँ भन्ने प्रश्न उठ्छ नि. अनि त्यो बेलामा चाहिँ आफूलाई जाँच्नलाई, कुनै निर्णय लिन अगाडि, कुनै कदम चाल्न अगाडि चाहिँ यो सूची, यो पदहरू थुप्रै छन्, त्यसलाई अध्ययन गर्न सक्नुहुन्छ. तपाईँ अरूलाई ठेस नखाइकन जीवन र प्रभुलाई खुसी पार्न जीवन तपाईँको इच्छा भन्नेलाई चाहिँ एकदम फाइदाजनक छ। अब हामी रोमी 15 चारमा जाउँ। अब हामीले हेरिसक्यौँ बल्यहरूले कमजोरीहरूप्रति चाहिँ कस्तो व्यवहार गर्नुपर्छ भनेर, कर्तव्य। तर कसरी यो सम्भव छ? अनि हामीले भन्यो यो त ख्रिस्ट जस्तो व्यवहार हो, त्यसैले ख्रिस्ट जस्तो व्यवहार हुनलाई त ख्रिस्टको जस्तै मन चाहिन्छ, होइन त? अनि ख्रिस्टको मन कसरी हुन्छ त ममा? एउटै मात्र उपाय छ, अनि त्यो चाहिँ हो वचनद्वारा, परमेश्वरको पवित्र शास्त्रद्वारा। अनि यो चार पदमा चाहिँ हाम्रो विषय आउँछ, चार पद। किनकि जे कुराहरू पहिले लेखिए ती हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, हामीले धीरज र पवित्र शास्त्रहरूको सान्त्वनाद्वारा आशा पाउन सकौँ भनेर। यी कुराहरू जो बाइबलमा छन् कसको निम्ति लेखिए? या भने चाहिँ हाम्रै निम्ति लेखिए। यो पदहरू के हेर्नेछौँ हामीले? यूहन्नाले लेखेको दुईटा पुस्तक, एउटा चाहिँ यूहन्नाको सुसमाचारको पुस्तकलाई सोच्यौँ भने त्यो किन लेखियो? यूहन्ना 20 हेर्नुहोस् त, यूहन्ना 20 त कसलाई लेखियो? यूहन्ना 20:31 पद, यहाँ हामी पढ्छौँ। तर यीशु नै परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक, र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा के पाओ भनेछ? जीवन पाओ भनी यी चाहिँ के गरिएका हुन्? लेखिएका हुन्। यो चाहिँ मुक्ति नपाएकाहरूको लागि लेखिएको भनेछ यो उनको सुसमाचार, ताकि उसले चाहिँ येशु ख्रिस्टलाई चिन्न सकोस्। उहाँ को हुनुहुन्छ? यो पुस्तक पढेर उसले जान्न सक्छ उहाँ नै परमेश्वरको पुत्र ख्रिस्ट मसीह हुनुहुन्छ। अनि त्यो व्यक्तिले अब विश्वास गर्न सक्छ, अनि विश्वास गरेर उसले उहाँको नामद्वारा अनन्त जीवन पाउन सक्छ। तर यूहन्नाले अर्को पनि लेखेका छन्, पहिलो यूहन्नामा हेरौँ, पहिलो यूहन्नामा अनि 5 अब यहाँ चाहिँ मुक्ति पाइसकेकाहरूलाई लेख्छन्। पहिले भन्न 5:13 लेख्छन्, मैले तिमीहरूलाई अर्थात् परमेश्वरका पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू के गरेको छु? लेखेको छु, लिखित रूपमा छ। तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस्, र परमेश्वरको पुत्रको नाममा तिमीहरूले विश्वास गर। त्यसैले यो पत्र चाहिँ एउटा विश्वास गर्ने व्यक्तिलाई, उसलाई चाहिँ अब ढुक्क होस्, थाहा होस् भनेछ, उसलाई निर्धक्क होस्, उसलाई चाहिँ निश्चयता होस् भनेर लेखेको रहेछ। तपाईँलाई निश्चयता छ? तपाईँले अनन्त जीवन पाउनुभएछ भनेर तपाईँले भन्नुहुन्छ मैले विश्वास त गरेको छु तर निश्चयता छैन। पहिले यो भन्न पढ्नुहोस्, तपाईँलाई निश्चयता होस्, तपाईँसँग अनन्त जीवन छ भन्ने कुरा थाहा होस् भनेर यहाँ लेखेको छ। तपाईँलाई यहाँ आफैलाई जाँच्न लगाउँछ, के तिमीले आफ्नो भाइलाई प्रेम गर्छ, के तिमी धार्मिकतालाई प्रेम गर्छ? यो भन्नाले विभिन्न जाँच्ने उपाय दिन्छ, अनि हो म गर्छु गर्छु भन्दै तपाईँ जानुभयो भने तपाईँलाई भन्छ त्यस व्यक्तिसँग अनन्त जीवन छ भनेर थाहा होस्। त्यसैले मुक्ति पाओस् भनेर लेखिएको छ यो वचन, साथै मुक्ति पाएको छु भन्ने निश्चयता होस् भनेर पनि हामीलाई लेखिएको छ पवित्र शास्त्रमा। यो हुनाले त्यसरी अब पावलले चाहिँ पहिलो कुरा 9 जाउँ त, पावलले पनि यो लेखिएका कुराहरूको बारेमा भन्छन्। पहिलो कुरा 9 मुक्ति पाएको अनि अन्त जीवनको निश्चयता पाएको परमेश्वर चाहनुहुन्छ, र साथै त्यहाँ धेरै शिक्षाहरू छन् हामीले त्यो अनुसार गरेको चाहनुहुन्छ। पहिलो कुरा 9 चाहिँ सुसमाचार प्रचारकहरू लाई सहयोग गर्ने बारेमा छ। अनि यहाँ पहिलो कुरन्थी 9:10 लेखेको छ, 9 पनि पढौं। किनकि मूसाको व्यवस्थामा यस्तो लेखेको छ, दाई गर्ने गोरुको मुखमा मोहलो नलगाओ। के परमेश्वरले गोरुहरूकै मात्र फिक्री गर्नुहुन्छ? 10 कि उहाँले विशेष हाम्रा निम्ति यसो भन्दै हुनुहुन्छ? हो, जोत्नेले आशासित जोत्नुपर्छ र आशासित अन्न झाट्नेले उसको आशाको भागीदार हुनुपर्छ भनेर हाम्रा निम्ति नै यो के गरेको लेखिएको हो। हामीलाई एकदमै स्पष्ट साथ उहाँले शिक्षाहरू दिनुभएको छ। अझ हामीलाई उदाहरण चेताउनेहरू पनि 10 यही नजिकै 10:11 यहाँ पुरानो नियमको समयको केही घटनाहरू उल्लेख गर्दै इजरायलहरूले गरेको पापहरू, उनीहरूले गनगन गरेको, मूर्ति पूजा गरेको अनि उनीहरूलाई परमेश्वरले सजाय दिनुभएको कुराहरूको लेख्दै लेख्दै यहाँ अब 11 आएर पावलले लेख्छन्, अब उदाहरणका निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे। र कसका चेतावनीको निम्ति? हाम्रै, हामी यहाँ नयाँ नियमको विश्वासीहरूको चेतावनीको निम्ति लेखिएका हुन्। पुरानो नियम हाम्रो लागि लेखिएको, नयाँ नियम क्रिस्चियनहरूलाई, पुरानो नियम पुरानो नियमको विश्वासीहरूलाई हो, होइन हाम्रै लागि भनेको छ यहाँ। वास्तवमा पुरानो नियमको सबभन्दा फाइदा लिन सक्ने हामी नै हो, नयाँ नियमको विश्वासीहरू। हाम्रै चेतावनीको निम्ति लेखिएका हुन् जसमाथि संसारका अन्तहरू आइपुगेका छन्। त्यसैले हाम्रो उदाहरणको लागि हुन् पुरानो नियमको पवित्र शास्त्रहरू, हाम्रो चेतावनीको निम्ति पनि हुन्, लेखिएका छन्। म सोध्न चाहन्छु तपाईँलाई, यो लेखिएको पुस्तक आशा गर्छु तपाईँको हातमा छ, है छ है तपाईँसँग भएको? प्रश्न सोध्न चाहन्छु, यो लेखिएको वचनलाई कत्तिको तपाईँ प्रेम गर्नुहुन्छ? हाम्रै निम्ति हो, घरिघरि भने चाहिँ हाम्रै निम्ति लेखिएको, हाम्रै सान्त्वनाको निम्ति, हाम्रै चेतावनीको निम्ति, हाम्रै उदाहरणको निम्ति, हामीलाई निश्चयता आओस् भनेर, सबभन्दा पहिला त हामीले जीवन पाओस् भनेर यो लेखियो। जे लेखिएको छ तपाईँ के यसलाई चाहिँ मूल्यवान ठान्नुहुन्छ? त्यो त केले देखाउँछ भने तपाईँ कति समय बिताउनुहुन्छ यससँग, कति खोल्नुहुन्छ, कति पढ्न खोज्नुहुन्छ। अब बाइबल पढ्न सजिलो छैन, प्रयास गर्नुपर्छ, प्रार्थना सहित, ध्यान सहित समय छुट्याउनु पर्यो। हो, कति काम छ, कसको छैन? अनि यो पुस्तक कतिको प्रिय छ? परमेश्वरले हामीलाई अन्धकारमै छोड्नु भएको छैन, संसार त अन्धकारमै छ, हामीलाई चाहिँ ल हिँड भनेर त्यतिकै छोड्नु भएको छैन, हामीलाई चाहिँ पुरा निर्देशनहरू दिनुभएको छ, लेखिएको रूपमा, लिखित रूपमा छ। हामीलाई बाटोमा धेरै समस्याहरू आउँछ भनेर थाहा छ, त्यसैले यहाँ धेरै सान्त्वनाको शब्दहरू छन्, खोज्नेले भेट्टाउँछ। अनि हामीलाई आशा विहीन छोड्नु भएको छैन, ओहो यो बाटो त लामो छ, होइन, उहाँले चाहिँ हामीलाई आशा गरी दिइरहनुहुन्छ, अब चाहिँ चाँडै नै यस्तो हुनेछ, उहाँले चाहिँ बताइरहनुहुन्छ, हाम्रो अध्ययनमा आउँछ कि उहाँले हामीलाई भविष्यको कुराको झलक दिँदै हामीलाई चाहिँ अगाडि बढ्नलाई चाहिँ उत्साह दिइरहनुहुन्छ। एकचोटि हामी विद्यार्थीहरूलाई युवा अवस्थामा दुईटा चिज दिएका थियौँ, जङ्गलको बिचमा छोडिदिएको थियो हामीलाई, अनि कहाँ कहाँ छोडिदिएर हामीलाई चाहिँ यो दुईटा कुरा छ, अब चाहिँ तिमी यति समयभित्रमा चाहिँ फलाना ठाउँमा आइपुग्नुपर्छ। त्यो दुईटा चिज चाहिँ के थियो भने एउटा कम्पास दिएको थियो मलाई, हामीलाई कम्पास र एउटा नक्सा दिएको थियो, त्यो ठाउँको म्याप थियो जस्तै कि त्यहाँ छ। त्यो दुईटा चिजको आधारमा चाहिँ घर फर्किन सक्नुपर्छ भन्ने चाहिँ निश्चयता थियो, अनि हामीलाई सिकाएको थियो त्यो कम्पास कसरी हेर्ने, कम्पासले चाहिँ जहिले पनि उत्तर दिशातिर देखाउँछ भनेर बताएको थियो, अनि उत्तर यतातिर पूर्व हुन्छ, यता पश्चिम हुन्छ, तब दक्षिण हुन्छ, यता चाहिँ यति यति डिग्री चाहिँ सब त्यो थियो, अनि घाँटीमा झुन्ड्याए, त्यसपछि नक्सा थियो है, अनि त्यसमा चाहिँ ल तिमी अब यहाँ छौ, अब यहाँ आउनु पर्यो भनेर चाहिँ छोडिएको थियो। यदि त्यो कम्पासन नक्सा नदिएको भए चाहिँ त्यो निकै निर्दयी काम हुन्थ्यो एउटा युवालाई चाहिँ त्यसरी जन्ममा छोड्नु चाहिँ, विशेष गरी विदेशमा, किनभने अमेरिकामा भएको थियो। अनि हिउँ परिरहेको बेलामा थियो भने, तर यो दुईटाद्वारा चाहिँ हामीलाई तालिम दिएको थियो अनि हामीलाई छोडियो। परमेश्वरले पनि हामीलाई कम्पास र नक्सा चाहिँ दिनुभएको छ। यही नै हो कम्पास नक्सा। जहिले पनि यो कम्पासले चाहिँ हामीलाई ठिक दिशा देखाइरहन्छ। जहिले पनि हामी हेर्छौँ, यहाँ चाहिँ हामीलाई ख्रिस्ट येशु देखाइरहन्छ निरन्तर, कहिलेदेखि अचुक छ यो, हामीलाई प्रभु येशुलाई देखाइरहन्छ, हाम्रो निशाना देखाइरहन्छ, उहाँको इच्छा देखाइरहन्छ, अनि दायाँ बायाँ नलाग भनिरहन्छ। साथै यो नक्सा पनि हो, हामी कस्तो ठाउँमा छौँ, कुन संसारमा छौँ, बाटो कस्तो छ, कहाँ पुग्न छ, आवश्यक कुराहरू बताएको छ, कसरी जिउन सक्छौँ यो संसारमा, हामीलाई प्रष्ट निर्देशनहरू दिनुभएको छ। हामीले हेरौँ, यो हाम्रै शिक्षाको निम्ति हो प्रियहरू। अनि हामीले चाहिँ इच्छा गर्नुपर्छ, बुझ्दै पवित्र शास्त्र, सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिएको हो, र यो शिक्षाको निम्ति इत्यादि 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 के छ, लाभदायक छ, लाभदायक छ, फाइदाजनक छ। अब के लाभ दिन्छ त यो खण्डमा, रोमी 15 फर्कौँ। यहाँ चाहिँ पवित्र शास्त्रले विश्वासीको हृदयलाई चाहिँ दुईटा कुरा दिन्छ भनेर छ, दुईटा कुरा त्यो हेर्नेछौँ। रोमी 15 अध्याय को 4 पदमा पहिला म पढ्छु फेरि, अनि त्यसपछि चाहिँ म अलिकति यो अनुवादको बारेमा टिप्पणी गर्नेछु। 15:4 हाम्रो यहाँ टिबिएस अनुवाद यस प्रकारको छ, किनकि जे जे कुराहरू पहिले लेखिए ती हाम्रै शिक्षाका निम्ति लेखेका थिए। यहाँसम्म हेर्यो, त्यसपछि छ, हामीले धीरज र पवित्र शास्त्रहरूको सान्त्वना भनेछ यहाँ। तर यसलाई अनुवाद गर्दाखेरि, अङ्ग्रेजीमा त धेरै सन्तुलना गर्दाखेरि पनि यसरी खास अनुवाद गरिनुपर्ने भन्ने बुझ्दछु म। त्यो कसरी भने, हामीले पवित्र शास्त्रहरूबाटको धीरज र सान्त्वना, यो फरक देख्नुभयो। यहाँ चाहिँ धीरजलाई छुट्टै राखेको छ अहिलेको अनुवादमा, र सान्त्वनालाई चाहिँ पवित्र शास्त्रबाट भनेछ। मानव धीरज चाहिँ पवित्र शास्त्रबाट होइन जस्तो, तर दुइटै पवित्र शास्त्रबाटको हो। हामीले त्यसैले यसरी यसरी नोट गर्नुभएछ, हामीले पवित्र शास्त्रहरूबाटको भन्दा अझ राम्रो होला कि, स्रोत जनाइरहेछ। हामीले पवित्र शास्त्रहरूबाटको दुईटा कुरा, धीरज र सान्त्वनाद्वारा आशा पाउन सकौँ भनेर। त्यसैले यहाँ देख्छौ, धैर्य हुनु, धीरजी हुने यो गुण र सान्त्वना हामीलाई हुने, यो कहाँबाट आउँछ? यो त पवित्र शास्त्रबाट आउने रहेछ, बाइबलबाट। धैर्य र सान्त्वनाको स्रोत चाहिँ परमेश्वरको वचन बाइबल नै हो। पहिलो कुरा, यो धैर्य र धीरज भनेको के हो? फेरि अघि नै हामीले हेरिसक्यौँ, यो सहने शक्ति, ठुलो सङ्कष्टमा पनि सहने शक्ति, परीक्षामा पनि सहने शक्ति, कष्टमा पनि सहन सक्ने, त्यसलाई धैर्य भन्छ। अनि यस्तो कि अर्को पनि हुन्छ, अब कष्ट परीक्षा इत्यादि अब ठुलै मलाई त के परेछ सोच्नु होला, तर गर्नुपर्ने काम साधारण काम होला, मात्र निरन्तर लागिरहने एउटा क्षमता, निरन्तर लागिरहन सक्ने क्षमता काम कुरामा। त्यसैले यसलाई चाहिँ भन्न सकिन्छ, हाम्रो जीवनको विभिन्न परिस्थितिहरूमा, विशेष गरी कठिन परीक्षाहरूको बीचमा चाहिँ स्थिर हुनु, स्थिर नहल्लिने हुनु, धैर्य, यो कहाँबाट आउँछ? पवित्र शास्त्रबाट आउँछ भने जब हामी चाहिँ यहाँ परमेश्वरको वचनमा हेर्छौँ, र हामीले जस्तो कि अय्युबको धैर्यको बारेमा पढ्छौँ, अनि उसको दुःखहरू समस्याहरू बारेमा पढ्छौँ, अनि हामीलाई यसले धैर्य हुन चाहिँ सिकाउँदछ, अनि उहाँको, अनि दोस्रो कुरा चाहिँ सान्त्वना भन्ने छ, पवित्र शास्त्रहरूबाट हामीलाई के मिल्छ, सान्त्वना मिल्छ। सान्त्वना भन्ने शब्द चाहिँ हौसला, तर छ नि सायद तपाईँले यो ख्याल गर्नुभएको छैन, तर यो चाहिँ अर्थी भनेर पनि अनुवाद गरिएको छ। अर्थी अर्थी पाउँदा हामीले हौसला पाउँछ वास्तवमा है, अनि यो सँगसँगै जान्छ अर्थीपूर्ण हौसलाहरू। त्यसैले जब एउटा व्यक्ति विश्वासीले चाहिँ बाइबल धेरै ध्यान दिन्छ, मनमा लिन्छ, राख्छ, सोच्छ, मनन गर्छ, अभ्यास गर्छ, उसको मन भिज्न थाल्छ, उसको विचारहरू चाहिँ परमेश्वरको पवित्र शास्त्रमा डुब्न थाल्छ, अनि उसले यही स्रोतबाट चाहिँ के पाउँछ भने उसको कठिन परिस्थितिहरूमा चाहिँ परमेश्वरमा विश्वास योग्य, परमेश्वरप्रति विश्वास योग्य रहिरहनलाई, लागिरहनलाई उसले चाहिँ उत्साह पाउँछ। परमेश्वरको वचनमा लागिरहने व्यक्तिले त्यो पाइरहेको हुन्छ। त्यसैले धीरज र सान्त्वना बाइबलबाट के को लागि यहाँ भनेछ, यो दुईटाबाट चाहिँ यसको प्रतिफल अर्को निस्किन्छ। त्यो प्रतिफल चाहिँ यो भने यहाँ भनेछ धीरज के पवित्र शास्त्रको धीरज र सान्त्वनाद्वारा आशा पाउन सकौँ। आशा वचनद्वारा हामीलाई चाहिँ ठुल्ठुला परिस्थितिहरूमा भयङ्कर कडा परीक्षाहरू पनि आइपर्ला तपाईँको जीवनमा, केही पनि आएको छैन भन्नुहोला तपाईँ, एक दिन आउ अनि तपाईँ चाहिँ वचनमा भिजिरहनु भएको छ भने तपाईँलाई चाहिँ परमेश्वरमा भरोसा गर्न चाहिँ तपाईँलाई यसले उत्साह दिन्छ र तपाईँलाई चाहिँ अब भविष्यको बारेमा पनि एकदम निश्चयता हुन्छ, अनि तपाईँलाई चाहिँ निश्चयता हुन्छ कि प्रभुले मलाई पार गराउनुहुन्छ, तपाईँलाई आशा छ। आशा भनेको चाहिँ निश्चित प्रतीक्षा, भविष्यको बारेमा चाहिँ एकदम निश्चित हो। जुन व्यक्तिहरू अनिश्चित छन् उनीहरू चाहिँ लाई नै हो यो परिस्थितिहरू आउँदाखेरि चाहिँ एकदम हल्लिन्छन्, हलचल हुन्छन्। तर अर्को विश्वासी हेर्नुहोस्, ऊ चाहिँ स्थिर साथ अगाडि बढ्न सक्छ परिस्थिति उहीमा, फरक केले पर्यो, उसले चाहिँ पवित्र शास्त्रको धीरज सान्त्वनाद्वारा उसको हृदयमा चाहिँ भविष्यको बारेमा चाहिँ ढुक्क छ। यसलाई चाहिँ तुलना गरौँ एउटा विश्वासीको जीवनलाई चाहिँ दौडसँग तुलना गरेछ, चाहे कोही कोही स्कुलमा हुँदा दौडिनुहुन्थ्यो होला कि, रेसमा दौडिनु भएको छ अनि 100 मिटर दौडिनु पर्ने, तर एउटा खालको दौड हुन्थ्यो हाम्रो स्कुलमा चाहिँ, त्यो चाहिँ झन्डै 1 किलोमिटर 1500 मिटर भनेपछि 1.5 किलोमिटरको दौड हुन्थ्यो हामीको चेयरको लागि, त्यो धेरै लामो थियो त्यहाँ अनि जो कोही सक्दैन थियो त्यो छिट्टो दौडिँदै जित्नु पनि परेको छ है। क्रिस्चियन जीवन चाहिँ यसरी दौड्दाखेरि चाहिँ अब छोडिदिनु मन लाग्छ बिचैमा, अब कहाँ जित्छ र साथी कहाँ पुगिसक्यो है, अनि यसरी चाहिँ अथवा म हार खान सक्छ। दौडमा चाहिँ कठिनाइहरू आउँछन्, बाधाहरू आउँछन्, तर जतिसुकै गाह्रो भए पनि क्रिस्चियन जीवनमा चाहिँ हामी दौडिरहनुपर्छ भनेको छ हिब्रू 12 हेर्नुहोस् त, यो कुरा हामीलाई हिब्रू 12:1 सिकाइएको छ। पावलले भने मैले असल लडाईँ लडेको छु, मैले आफ्नो दौड पुरा गरेको छु। पावलले एकदम उसलाई थाहा थियो धीरज चाहिन्छ, सान्त्वना चाहिन्छ, आशामा भरपूर हुनुपर्छ, अनि उसले यहाँ सिकाउँछन् हिब्रू 12:1 बताएको छ, यसकारण यति ठुलो साक्षीहरूको बादलले हामी पनि घेरिएको हुनाले आओ, किन यहाँ भन्दैछ यत्रो विश्वासीहरू उनीहरूले आफ्नो दौड पुरा गरे, उहाँले हाबिलबाट सुरु गरेर उसले चाहिँ पुरानो नियमको विश्वासीहरूलाई समेटेपछि उसले भन्छ अब हाम्रो पालो आयो, आओ यो अर्की दिँदैछ, हरेक भार र पाप जसले हामीलाई सजिलै झेल्दछ पन्सा दौडनलाई हल्का हुनु पर्यो, संसारको भयभरको चिज बोकेर हामी जानु हुँदैन, अनावश्यक फिक्री र भार बोकेर हुँदैन, र त्यसपछि शब्द छ धीरजसँग, हाम्रो शब्द आयो धीरजसँग, हाम्रा सामु राखिएको त्यो दौड दगरम धैर्य गर्नै पर्छ प्रियहरू यो क्रिस्चियन जीवनमा, यसलाई दौडसँग तुलना गरिएको छ। तपाईँलाई एकदम लकत्रान भएको जस्तो लाग्छ तर दौडिरहनुहोस्। एउटा कविताले मलाई निकै सहायता गर्थ्यो पहिला, अनि त्यो भेटाउनु परेछ कथा चाहिँ पनि अङ्ग्रेजीमा त्यो छ है, हार नखाओ भने, डोन्ट क्विट है, जे गर्नु परे पनि हार चाहिँ नखाओ, थाके होला बरु आराम गर, हार चाहिँ नखाओ। अनि त्यो चाहिँ यही भन्दै चाहिँ यहाँ हार नखाओ, धैर्य साथ दगुरी नै रह, नछोड सही रह, लगि लागिरह, दौड पुरा गर्नै पर्छ। अनि यसरी अगाडि बढ्दै जाँदाखेरि चाहिँ हाम्रो त्यो स्कुलमा दौडिँदाखेरि चाहिँ के हुन्थ्यो भने हाम्रो टिमले चाहिँ ताली बजाइरहन्थ्यो है, हाम्रो नाम बोलाइरहन्थ्यो, दौड प्रदेश। अनि अलिकति अनि हौसला हो, त्यो चाहिँ हौसला हो, त्यो चाहिँ सान्त्वना हो, त्यो चाहिँ अर्थी हो। अनि त्यस्तै हाम्रो क्रिस्चियन जीवनमा पनि हामीलाई यस्तो मिल्छ, प्रभुले दिनुहुन्छ, हामीलाई उत्साह देला कसैले, एकअर्कालाई दिउँ है। अनि दौडिँदै गर्दाखेरि फेरि अर्को जोस पनि आउन सक्छ, थकित भइसकेर पनि अर्को जोस आउन सक्दो रहेछ यो दौडिँदाखेरि, बाबरे कहाँबाट आयो त्यो, यो हौसलाले हुन्छ यहाँभित्र है, सुरुको जस्तै एउटा जोस। तर सबभन्दा महत्त्वपूर्ण त यहाँ दुई पदमा छ, हामीले एकजनालाई हेर्दै दौडिनुपर्छ भन्ने छ दुई पद, हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै हामी दगर्नुपर्छ, जसले आफ्नो अघिल्तिर राखिएको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासना के गर्नुभयो, शब्द त्यही हो, सहनुभयो, धैर्य त्यही ग्रिक शब्द हो, उहाँले धैर्य गर्नुभयो, उहाँ दौडनुभयो, र अहिले कहाँ हुनुहुन्छ, र परमेश्वरको सिंहासनको दाहिने हातपट्टि हुनुहुन्छ, बस्नु भएको छ, त्यहीँ पुग्ने हो हामी। अनि त्यसैले दौड भन्दैछ, उहाँलाई हेर, विश्वासको कर्ता उहाँ नै हुनुहुन्छ, उहाँ सफलतापूर्वक पार गरिसक्नु भयो, मैले संसारलाई जितेको छु, साहस गर, ममा तिमीहरूलाई शान्ति मिलोस् भन्नुभएको छ, संसारमा तिमीहरूलाई सङ्कष्ट भए पनि। यो आशा भन्ने कुरा प्रभुले यहाँ तपाईँले देख्नुभयो, आफ्नो अघिल्तिर राखेको आनन्द देखेर उहाँले त्यो क्रुसको त्यस्तो भयङ्कर शर्म निन्दा दुःखलाई पनि उहाँले तुच्छ ठान्नुभयो भने चाहिँ त्यस्तो हुँदो रहेछ, जब हामीले चाहिँ आशाले भरिन्छ, निशाना हाम्रो आँखाको अगाडि हुन्छ, प्रभु येशु चाहिँ अगाडि राखेको आनन्दका निम्ति, मानौ म यहाँ क्रुसमा मरेर यत्तिका मानिसहरूले अनन्त जीवन पाउँछन्, पिताको महिमा हुन्छ, अन्धकारबाट उज्यालोमा सर्नेछन्, उनीहरू नरकबाट बाँच्नेछन्, त्यो आनन्दले भरिएर चाहिँ उहाँले त्यो क्रुसको साना शासना पनि सानो ठान्नु भयो, तुच्छ ठान्नु भयो, त्यो कठिनाई पनि सानो ठान्नु भयो। देख्नुहोस् हेर अहिले कति फरक पार्दो रहेछ, त्यही कठिनाई चाहिँ पहाड जत्रो हुनसक्छ हाम्रो लागि, अथवा त्यही कठिनाई चाहिँ हाम्रो लागि केही न केही हुनसक्छ। योशू र कालेबले भने जस्तो हाम्रो लागि रोटी हो, रोटी भन्ने त हामीलाई झन् बल दिने, हाम्रो लागि ऊर्जा दिने कुरा। एकजना बहिनी छ सुषमा जस सुनिरहेको त नारायणघाटमा, उसको अलिकति मानसिक समस्या छ, प्रार्थना गरिदिनुहोस् होला, गरिदिनु होला उसको, पार्वती महतो उसको नाम, अनि उसको त्यो समस्या छ, अनि उसलाई चाहिँ लाग्दो रहेछ सायद जहिले पनि यो समस्या हुन्छ होला मेरो जीवनमा, अनि त्यस्तो समस्या हुने डिप्रेसन हुनेहरूलाई चाहिँ यस्तै हुन्छ जस्तो छ, अब यही नै हो मेरो जीवन, अनि उनीहरू हार खान्छ, उनीहरूलाई चाहिँ केही आशा छैन, तर आशा खोजिरहेको हुन्छ उनीहरू। अनि दुई तिनचोटि सोधिसकेँ मलाई पत्रुसको बारेमा, अनि पत्रुस कतिसम्म त्यस्तो भएको थियो, किनभने पत्रुसलाई पनि डिप्रेसनको समस्या थियो पहिला, पत्रुस कति चाँडो निको भयो, खालि त्यही बुझ्न खोजेर त्यो ऊ भयो भने म पनि हुनसक्छु। हामी चाहिँ हेर्ने चाहिँ झन् प्रभु येशू भाइ, उहाँ पार गर्नुभयो, उहाँ त क्रुसमै जानुभयो, अनि उहाँ पिताको दाहिने हातमा हुनुहुन्छ अहिले, हामी थकित नहौँ, हताश नहौँ। हेर्नु नि तिन पदले यही भन्छ, जसले आफ्नो विरुद्धमा पापीहरूको यस्तो विरोध के गर्नुभयो, सहनुभयो, त्यही शब्द हो फेरि, धीरजसँग उहाँलाई विचार गर कि थकित नहो, आफ्नो मनहरूमा हताश नहो। दबरिरहनुपर्छ, निश्चित प्रतीक्षा साथ दबरिनुपर्छ। किन? हेर्नुहोस्, विश्वासीहरूलाई प्रतिज्ञाहरू थाहा छैन र तपाईँलाई, त्यहाँ भविष्यमा जब हामी पुग्छौँ प्रभुमा, त्यहाँ कति आशिषहरू तपाईँलाई पर्खिरहेका छन् सोच्नुहोस् एकछिन, त्यहाँ कति आनन्दहरू तपाईँलाई पर्खिरहेका छन्। तपाईँ विश्वासयोग्य अहिले यो छोटो समयमा हुनुहोस्, संसारतिर नहेर्नुहोस्, उहाँलाई हेर्नुहोस्, उहाँको इच्छा अनि उहाँको निन्दा भोग्न पनि तयार भएर केही छोटो समयलाई सहनुहोस् अनि उहाँको के पाउनुहुन्छ? स्याबास सहनुहुन्छ, त्यसलाई हेर्नुहोस् न, त्यसपछि दगर्नुहोस्। त्यसैले ठुलो प्रतीक्षा सहित चाहिँ हामी दगर्न सकिरहन्छौँ, सक्छौँ। यसरी पवित्र शास्त्रको बाट चाहिँ हामीले के पाउँछौँ? धीरज, सान्त्वना, र हामीसँग के पनि हुन्छ अब? आशा हुन्छ, खुसीको प्रतीक्षा हुन्छ, प्रभु खुसी हुन्छ, म यसो गरेकोमा प्रभु खुसी हुनुहुन्छ भनेर पवित्र शास्त्रले हामीलाई चाहिँ ढाडस दिन्छ। रोमी पन्ध्रमा जाउँ अब, पाँच पद, रोमी पन्ध्र पन्ध्रको पाँचमा अब यसरी पढ्छ, अब धीरज र सान्त्वनाका परमेश्वरले। एकछिन हिँडो, किन यो दुईटा शब्द त यहाँ भर्खर पढेका थियौँ, धीरज र सान्त्वना। चार पदमा चाहिँ भनेको थियो कि धीरज र सान्त्वनाको स्रोत चाहिँ परमेश्वरको वचन हो, तर अब पाँच पदले हामीलाई सिकाउँछ कि धीरज र सान्त्वनाको स्रोत चाहिँ स्वयं परमेश्वर नै हुनुहुन्छ। त्यसैले कसरी मैले चाहिँ मेरो यो यस्तो परिस्थिति छ, मेरो यस्तो अभावहरू छ, यस्तो भइदियो हुन्थ्यो, त्यस्तो भइदियो हुन्थ्यो छ, म कसरी यो परीक्षामा चाहिँ स्थिर भएर म सफलतापूर्वक पुरा गर्ने मेरो दौड, र कहाँबाट मैले सान्त्वना पाउने? सान्त्वना र धीरज पाउने चाहिँ यो धीरजको परमेश्वरबाट हो, स्रोत नै उहाँ हुन्छ, र सान्त्वनाको परमेश्वर, उहाँलाई सबै सान्त्वनाको परमेश्वर पनि भनिएको छ। त्यसैले यहाँ दुईटा कुरा रहेछ, एक चाहिँ उहाँको वचन म भित्र हुनु परेछ, किनभने वचन नै धीरज र सान्त्वनाको स्रोत हो, र अर्को चाहिँ म चाहिँ परमेश्वर भित्र हुनु परेछ, किनभने धीरज र सान्त्वनाको परमेश्वर उहाँ हुनुहुन्छ। एकचोटि योहन्ना पन्ध्रमा यो हेर्नेछ, योहन्ना पन्ध्र को सात पदमा, यहाँ पढ्छौ, प्रभु येशू बोल्दै हुनुहुन्छ, तिमीहरू ममा रह्यो र मेरा वचनहरू तिमीहरूमा रह्यो भने तिमीहरू जे चाहन्छौ सो माग्नेछौ र त्यो तिमीहरूका निम्ति गरिनेछ। यो रहनु भन्ने शब्द, सानो शब्द छ नेपालीमा रहनु, यो चाहिँ बास बस्नु, घरभित्र रहनु, कुनै ठाउँमा चाहिँ आफूलाई राखी छोड्नु भन्ने कुराबाट आउँछ। आँगा चाहिँ बोटमा रहिरहनु, तासिरहनु, रहिरहनु, नछोड्नु। यसरी हाम्रो जिम्मेवारी चाहिँ यहाँ प्रष्ट गरिएको छ। धैर्य र सान्त्वनाको परमेश्वर उहाँ हुनुहुन्छ, साथै रोमी पन्ध्रको तेह्र पदमा चाहिँ उहाँलाई चाहिँ आशाको परमेश्वर पनि भनेको छ। रोमी पन्ध्रमा जाउँ, स्रोतसँग चाहिँ टाँसिरहनु पर्यो, अहिलेको हाम्रो पाठ छ होइन त। पारीबाट छ नि, पानी ल्याउने गर्छ हाम्रो यहाँ गाउँमा पारीदेखि, है हामीले त गरेका छैनौँ, अनि पाइप त्यहाँ घाँसेको हुन्छ है, यहाँसम्म ल्याउँछ मूलको पानी, तर कतिपटक चाहिँ पानी आउन छोड्छ। के भएछ, पाइप चाहिँ स्रोतसँग टाँसिया छैन रहेछ, अनि हँसिया लिएर जानुपर्छ त्यहाँ होइन। अनि के गर्छन्, कुनै हँसिया लिएर गएको छ, तर हँसिया लिएर गएको देख्छु मैले त्यो पाइप काट्नलाई होला अनि फेरि जोड्नलाई होला, किनभने त्यहाँ माटो साटो के आएर चाहिँ टालिँदो रहेछ। त्यस्तै पनि हामी चाहिँ स्रोतसँग टाँसिरहनु पर्यो। यहाँ धीरज र सान्त्वनाको स्रोत, अनि परमेश्वर नै हुनुहुन्छ धीरज सान्त्वनाको स्रोत। अनि जब हामी यसरी टाँसिरहन्छौँ हामी मैले हुन्छ। अब योनाको 15:13 चाहिँ उहाँलाई आशाका परमेश्वर पनि भनेछ। हेर्नुहोस् है, 5 चाहिँ धीरज र सान्त्वनाको परमेश्वरबाट सुरु भएर यस खण्डको अन्तमा चाहिँ आशाको परमेश्वर, जहाँ चाहिँ हामी पछि हेर्नेछौँ। अब छ नि 15:5 वाक्यलाई पुरा गर। अब धीरज र सान्त्वनाको परमेश्वरले तिमीहरूलाई ख्रिस्ट येशु अनुसार एक अर्कासित एकै मनका हुने दान दिएका हुन् भनेर भनिएको छ। एकै मनका हुने दान, परमेश्वरले चाहिँ उहाँको जनहरूलाई चाहिँ एकै मनको हुन, एउटै विचार राख्नु, यसको मान यसको माने चाहिँ सहमत हुन, असहमत होइन, सहमत एकमत होइन, अनेक मत होइन, एकमत हुनलाई प्रदान गर्नुभएको होस् भनेर चाहिँ यहाँ पावलले प्रार्थना गर्दैछ यहाँ बिचमा आएर। नयाँ नियममा त धेरै ठाउँमा अर्थी दिएको छ एकमन हुन, एकमन हुनलाई केही पदहरू हेरौँ, जस्तो कि 2 Corinthians 13 हेर्नेछौँ। 2 Corinthians 13 को मण्डलीमा भएका समस्याहरू, पावलप्रति उनीहरूको प्रेम सेलाएका कुराहरू, यी सब गर्दै 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 आएर झुटा शिक्षकहरूले ल्याइरहेको अलमलहरूलाई सम्बोधन गर्दै गर्दै आएपछि, त्यहाँ भएको पापहरूदेखि पश्चाताप गर्नलाई उनीहरूले अड्ती दिइसकेपछि अन्तमा चाहिँ पावलले चाहिँ यसरी लेख्छ 2 Corinthians 13:11 अन्तमा भाइहरू आनन्दित हौ, कस्तो राम्रो आज्ञा, सिद्ध हौ, साहसी हौ, एउटै मनका हौ, मेलमिलापमा बस र प्रेम र शान्तिका परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ। त्यस्तै गरी फिलिपी 3 पनि एकचोटि पढौँ। फिलिपी 3:14 गम गम र तर्क वितर्क नगरिकन सबै कुरा गर, जे गर्नुपर्छ गनगन नगरिकन गर, वाद विवाद नगरिकन गर। मैले चाहिँ पढ्नुपर्ने 3 तर त्यो पद पनि राम्रै थियो है 3:14 माफ गर्नुहोस्, मैले 2:14 पढिरहेको थिएँ। 3:14 ख्रिस्ट येशुमा, अहिले त चेक गरौँ है, अझ म मिस्टेक गर्न सक्छु यहाँ 3:14 त ख्रिस्ट येशुमा परमेश्वरको उच्च बलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्दछु। 15:16 यसकारण जतिजना सिद्ध छौँ हामी यस्तै मनका हौ, अनि यदि तिमीहरू कुनै कुरामा अर्कै मनका हुन्छौ भने परमेश्वरले यो पनि तिमीहरूलाई प्रकट गर्नुहुनेछ। तरै पनि जहाँसम्म हामी आइपुगेका छौँ त्यही नियम अनुसार हामी हिँडौँ, हामी एउटै मनका हौ। 4:2 पनि यहाँ 2 दिदीबहिनी छन् फिलिपीको मण्डलीमा, उनीहरूलाई तोकेर भनिएको छ, म योदियालाई बिन्ती गर्दछु र सुन्थुकेलाई बिन्ती गर्दछु, उनीहरू प्रभुमा एउटै मनका हौ। यो अर्थी दिन खाँचो परेछ यो 2 दिदीबहिनीलाई। अनि रोमी 12:16 एक अर्कासँग एकै मनका हो, अलगा कुराहरूमा मन नलगा, तर नम्रहरूतर्फ झुक, आफ्नो दृष्टिमा बुद्धिमान नहो, एकै मनका यसरी भनेछ। अब प्रश्न उठ्छ, विश्वासीहरू कसरी एउटै मनको हो नि? अब रोमी 15:5 नै त्यसको चाबी उपाय बताएको छ। रोमी 15:5 हेर्नुहोस् त, यहाँ भनेको छ, अब धीरज र शान्तनाको परमेश्वरले तिमीहरूलाई को अनुसार? ख्रिस्ट येशु अनुसार हो, चाबी नै हो, ख्रिस्ट येशु अनुसार एक अर्कासित एकै मनका हुने दान दिएका हुन्। ख्रिस्ट येशु अनुसार अर्थात् हाम्रो विचार चाहिँ उहाँको विचारसँग मेल खानुपर्छ। उहाँ नै त्यो मानदण्ड हुनुहुन्छ, स्ट्यान्डर्ड उहाँ नै हो। जस्तो कि 1 फुट भनेको कति हुन्छ? अब फुट भन्ने शब्द छ नि अङ्ग्रेजीमा, फुटबाट फिट आउँछ, खुट्टा यो पाव है। अब कुनै बेला चाहिँ कुन चाहिँ मान्छेको खुट्टाको लम्बाइ चाहिँ फुट रहेछ, त्यसैले फुट हो है। तर सबै मान्छेको खुट्टा अथवा पाइताला त उत्तिकै लामो हुँदैन। त्यहाँ गएर जुत्तालाई हेर्नुहोस्, कसै कसैको ठुल्ठुलो जुत्ताहरू छन्, कसै कसैको सानो सानो छन्, सबैको त उत्री हुँदैन है। त्यसैले 1 फुट भनेको कति लामो हो भनेर हामी सहमत हुनु परेछ है। अब हरेकको आफ्नै आफ्नै धारणा हुनसक्छ, अनि हामीले भनौँला एउटा वयस्क व्यक्तिको खुट्टा जत्रो भन्यो अरे, तर वयस्कको पनि अब सानो ठुलो हुन्छ, छोटो हुन्छ। तर हामी अलमलमा पर्नु पर्दैन अब है। 1 फुट कत्रो हुन्छ भन्ने चाहिँ एउटा मानदण्ड चाहिँ छ, 1 इन्च कति हुन्छ भने मानदण्ड छ है। अनि त्यसलाई 8 भाग अनि कति भागहरू गर्छन् उनीहरूले, अनि त्यसबाट चाहिँ 12 इन्चको 1 फुट अनि 1 अनि कति फुटको 1 गज हुन्छ होइन। त्यसैले 1 फुटको लम्बाइ कति हुन्छ भन्ने मानदण्ड चाहिँ वास्तवमा अमेरिकाको एउटा ठाउँमा छ, नेसनल ब्युरो अफ स्ट्यान्डर्ड्स भन्ने संस्था छ, सरकारी संस्थालय हो। अनि त्यहाँ चाहिँ उनीहरूले निर्धारण गरेको छ ठिक तापक्रममा कसरी त्यहाँ राखेको हुनुपर्छ, किन तातो भएपछि त कुनै पनि चिज अलिकति भए पनि बढ्छ, चिसो हुँदा खुम्चिन्छ। त्यसैले एकदम कति डिग्री सेन्टिग्रेडमा चाहिँ त्यो प्लाटिनमले बनेको एउटा विशेष धातुले बनेको 1 फुट चाहिँ त्यहाँ छ होइन। पहिला कुन चाहिँ किताबमा हेरे जस्तो लाग्छ मलाई होइन। त्यसैले एउटा मानदण्ड भएकोले हामी सबैजना सहमत हुनसक्छ, 1 फुट भने कति हो, त्यहाँ जत्रो हो त्यत्रै हो है। त्यस्तै विश्वासीहरू पनि कसरी एकमन हुने भने ख्रिस्ट येशु अनुसार उहाँ नै मानदण्ड हो। उहाँले के भन्नुहुन्छ, कुरा त्यही आउँछ जहिले पनि, मलाई कस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ होइन कि, उहाँले के भन्नुभएको छ लिखित रूपमा। त्यसैले फिलिपी 2:1 एकदम महत्वपूर्ण खण्ड आउँछ एक मन हुने विषयमा। हामी एकै मन हुन चाहिँ के हुनुपर्ने रहेछ भने हामी उहाँसित सहमत हुनुपर्ने रहेछ। सारा संसार अमेरिकाको नेसनल ब्युरो अफ स्ट्यान्डर्ड्सले देखाएको 1 फुटसँग सहमत भएकोले सबै देशहरूलाई थाहा छ 1 फुट भने कति हो। त्यस्तै सबै विश्वासीहरू चाहिँ एक मन हुन सक्न चाहिँ फिलिपी 2:2 जस्तै हामी पढ्न सक्छौँ, तिनीहरूले एकै मनका भएर एउटै प्रेम राखेर एकै चित्तको भएर एउटै कुराको चिन्ता गरेर मेरो आनन्द पूरा गरिदियो। लेख्छ 5 पदमा, ख्रिस्ट येशुमा जुन मन थियो त्यही मन तिमीहरूमा पनि होस्। त्यसैले मेरो विचार उहाँको विचारसँग मेल खानुपर्छ, अनि उहाँको विचारसँग म मेल खाने हो भने म वचनसँग मेल खानुपर्छ, किनभने उहाँको विचार त वचनमा प्रकट गरिएको छ। त्यसैले तपाईँ हामी सहमत हुनलाई चाहिँ हामी दुवैजना चाहिँ ख्रिस्टसँग सहमत हुनुपर्छ। अब मान त्यहाँ 2 जना सहमत छ, तर उनीहरू ख्रिस्टसँग सहमत छैनन् भने त्यो एक मन के काम लाग्यो, त्यसको कुनै अर्थै छैन वास्तवमा। त्यसैले हामी चाहिँ मानदण्ड येशु ख्रिस्ट अनुसार चाहिँ एक मन हुनलाई भनिएको छ। त्यसैले हामीले चाहिँ निरन्तर के प्रयास गर्नुपर्छ भन्ने यसबाट पाठ सिक्छौँ भने हामी हरेक दिन चाहिँ वचनसित सहमत हुनलाई चाहिँ दिनहुँ प्रयास गर्नुपर्छ। अब तपाईँलाई फेरि प्रश्न सोध्छ, तपाईँ यसो गरिरहनु भएको छ कि छैन? हरेक दिन तपाईँको विचारलाई चाहिँ यसले चाहिँ करेक्सन गरिरहने, परमेश्वरको वचनले चाहिँ सुधारिरहने तपाईँको विचारलाई, जुनसुकै कुराको बारेमा पनि वचनले सुधारिरहनुपर्छ। अनि त्यत्तिकै अनुपातमा तपाईँ वचनसँग एकमत हुन्छ, जे कुरा उहाँलाई मनपर्छ त्यही कुरा म पनि मन पराउँछु भन्दै तपाईँ सहमत हुने, प्रभु तपाईँले त घृणा गर्नुहुन्छ यो कुरालाई, म पनि घृणा गर्छु यस कुरालाई भन्दै, यस विषयमा तपाईँको जे विचार छ त्यही विचार राख्छु भन्दै, यसरी चाहिँ अघि बढ्ने हाम्रो चाहिँ जिम्मेवारी छ। अन्त अर्को उदाहरण, यसरी मलाई त्यो भजन किताब भजन गाउने बेला आएछ, सबै विश्वासीहरू जम्मा भएको छ, अनि पियानो बजाउने त्यहाँ छ, गिटार बजाउने त्यहाँ छ, अनि भजन कुन नम्बर गाउने भनेर अगाडिको व्यक्तिले बताउँदा पनि बताउँदैन, खालि उसले कुरोको पल्टाउँछ, उसले पनि पल्टाउँछ, उसले पनि पल्टाउँछ, सबैले आफ्नो आफ्नो पल्टाउँछ, यहाँ सबैजनाले आफ्नो आफ्नो भजन जे जे मन लाग्छ पल्टाउँछ, अनि त्यसपछि अगाडिको व्यक्तिले भन्छ अब एक दुई तिन अब गाउँ भन्यो भने कस्तो सुनिन्छ होला त्यो भद्रको सुनिन्छ त्यो। त्यसैले हामी सबैजना एउटै पान्नामा हुनुपर्छ, एउटै पान्नामा है, अनि निर्देशन चाहिँ परमेश्वरबाट आउनुपर्छ, अनि यो निर्देशनहरू चाहिँ परमेश्वरको वचनबाट आउँछ। हुन त हामी फरक फरक समयमा प्रभुलाई चिन्यौँ, आत्मिक जीवनमा हाम्रो सबै एउटै तहमा छैनौँ, पृष्ठभूमि हाम्रो फरक फरक छ, तर निर्देशन दिने चाहिँ एउटै व्यक्ति हुनुहुन्छ परमेश्वरले, र हामी चाहे होइन 50 वर्ष विश्वासी भइसकेका हौँ, चाहे हामी भर्खरको विश्वासी किन नहौँ, हामी चाहिँ केन्द्रित हुनुपर्ने यही वचनमा हो, निर्देशनहरू उहाँबाटै पाउनुपर्छ। रोमी 15 अब 6 पदमा हेर्नेछौँ, रोमी 15 6 पद, यहाँ लेखिएको छ, यसैले तिमीहरूले एउटै मन र एउटै मुखले परमेश्वरको अर्थात् हाम्रो प्रभु येशु ख्रीष्टका पिताको महिमा गर्न सक। तिमीहरू भनेर यहाँ चाहिँ बहुवचन शब्द छ, भनेको तिमीहरू धेरैजना छौ, यहाँ धेरैजना मनहरू छन्, धेरैवटा मुखहरू छन्, तर एउटै मन जस्तो हुनुपर्छ, एउटै मुखले चाहिँ प्रभु येशु ख्रीष्टको महिमा गर्नुपर्छ भनेर चाहिँ भन्दैछ। अनि त्यो एउटै मन भने त ख्रीष्टकै मन हो, अरू त कुन हुन सक्यो जुन हामीले फिलिपीमा पढ्यौँ। अनि के को लागि चाहिँ हामी यसरी एउटै मन र एउटै मुख हुने? यहाँ भनेछ हामी एउटै प्रभुको महिमा गर्नको लागि हो, उद्देश्य चाहिँ यही हो, उहाँको इच्छा पुरा गर्नको लागि हो। त्यसरी यो एउटै मन भन्ने शब्द यहाँ पनि छ, एकमत हुनु। अनि प्रेतको पुस्तकमा सुरुको मण्डलीहरूको उदाहरण चाहिँ हामीलाई एकदम प्रष्टसाथ पवित्र आत्माले खुलाउनु भएको छ, एकचोटि हेरौँ प्रेतको पुस्तकको एकबाट यस हामी यसको स्वाद लिउँ। हो हामी 2000 वर्षपछि जिइरहेका छौँ, तर छ नि हामी पवित्र शास्त्रबाट हामी चाहिँ जब विश्वासहरू ख्रीष्टको मनले भरिएका हुन्छ कस्तो हुँदो रहेछ, हामीलाई त नमुना चाहिएको छ, अनि यो स्वाद हामी लिन चाहन्छौँ ताकि हामी पनि यही जस्तो हुन सकौँ। एकको 14 हेर्न थाल्नेछौँ, सरस्वती यहाँ लेखेको छ 120 बारेमा, यी सबै एकै मनका भएर, देख्नुभयो स्त्रीहरू येशूकी आमा मरियम र उहाँका भाइहरूसित प्रार्थना र बिन्ती चढाउनमा निरन्तर लागिरहे। प्रार्थनामा एकमा, दुईको एकमा हेर्नुहोस्, दुईको एकमा। अनि पेन्टेकोस्टको दिन पूरा हुँदै गर्दा तिनीहरू सबै एकै मनका भई एकै ठाउँमा थिए, एउटै मनले भेला भइरहेछन् हेर्न सुनेर दुईको छयालिसमा जाउँ अब दुईको छयालिस अनि दिनहुँ मन्दिरमा एक मनको भई लागिरहँदै र घर घरमा रोटी भाँच्दै तिनीहरूले आफ्ना भोजन आनन्दसित र चोखो हृदयले खान्थे। एउटै मनले परमेश्वरको सेवा गरिरहेको छ। चारको चौबिसमा अनि यो सुनेर तिनीहरूले एकै मनको भएर परमेश्वर तर्फ आफ्नो स्वर उचाले र भने, हे प्रभु तपाईँ परमेश्वर हुनुहुन्छ, तपाईँले स्वर्ग पृथ्वी समुद्र र तिनीहरू भएका सबै थोकहरू बनाउनु भयो। यो चाहिँ सत्तावटको बीचमा उनीहरू एक मन भएर प्रार्थना गरेको उदाहरण। पाँचको बाह्रमा जाउँ, पाँचको बाह्र, अनि प्रेरितहरूका हातहरूद्वारा अनेकौं चिन्ह र अचम्मका कामहरू मानिसहरूका बीचमा गरिए अनि तिनीहरू सबै एकै मनका भई सुलेमानको दलानमा रहन्थे। ठुलो भीड चाहिँ विश्वासीहरू उनीहरू एकै मनसाथ रहिरहेको छुट्टै देखिन्थे। विश्वास नगर्ने यहुदीहरूले यहाँ देख्थे उनीहरूलाई। पाँचको पन्ध्रको पच्चिसमा, पन्ध्रको पच्चिस, हामीलाई पनि एकै मनको भई भेला भएर चुनिएका मानिसहरूलाई हाम्रा प्रिय बर्नबास र पावलसित तपाईँहरू कहाँ पठाउनु असल लाग्यो। अन्य जातिहरूलाई अलमल हुने जुट शिक्षकहरूले वातावरण सृजना भएको बेलामा यरुसलेममा प्रेरितहरू अनि एल्डरहरू अनि मिसनरीहरू जम्मा भएर उनीहरूले एउटा चिठी लेखे। पवित्र आत्मासँग एक मन थिए उनीहरू। उनीहरू आफैमा मात्र होइन, हेर्नुहोस् यहाँ अठाइस पदमा, किनकि यी आवश्यक कुराहरू बाहेक अरू ठुलो भारी चाहिँ तपाईँहरूमाथि नलाग्नु नै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। परमेश्वरमा पुरा एक मन थिए। त्यसैले सुरुको मण्डलीमा चाहिँ कुनै विश्वासी ख्रिस्टसित सहमत छैन भने, विश्वासी अर्को विश्वाससँग सहमत छैन भने चाहिँ यो व्यक्ति बेठिक चालमा चलिरहेको भन्ने ठ्याङ्गै चिनिन्थ्यो। त्यसलाई बेठिक चाल भनिन्थ्यो। संसारको मानिसहरू पनि एक मन हुन सक्छ, विशेष गरी परमेश्वरको विरोध गर्नु पर्यो भने। जस्तै हामीलाई याद छ टिस्टुङमा चाहिँ ठुलो जमात चाहिँ विरोध गर्नलाई उनीहरू भेला भएको कम्तीमा दुईचोटि मलाई याद छ। एक मन छ उनीहरू, अरू बेला त उनीहरू झगडा गरिरहन्छ आपसमा तर मन गरिरहन्छ, तर यहाँ क्रिस्चियनहरूको विरोधमा उठ्नु परेको छ उनीहरू एकमत। त्यस्तै भएको थियो प्रेरित सात अध्यायमा पनि, जब स्टिफनस पहिलो क्रिस्चियन सहित मारिए। प्रेरित सातको सन्ताउन्नमा सातको सन्ताउन्न पर्छ, तब तिनीहरूले ठुलो स्वरले चिच्याएर आफ्ना कान थुने। त्यो वचन सुन्न मन थिएन उनीहरूलाई र एकै मनका भएर तिनी माथि झम्टे। ख्रिस्टको विरुद्धमा एक मन थिए। अन्तिम दिनहरूमा पनि यस्तै हुनेछ भनेको छ। सारा संसार नै अब एक मन बनाउने तर्फ गइरहेको छ। एउटा शासक आउनेछ ख्रिस्ट विरोधी, सबैलाई एउटै शासनमा राखेर ख्रिस्टको विरोधमा उनीहरू उठ्नेछन्, सफल हुने छैन। पन्ध्र अध्यायको सार पछि हामी पछि अध्ययन गर्नेछौँ। हुन्छ, धन्यवाद दिएर राम्रो।